समाधानी श्रोता मित्र ख्रिस्टी अभिवादन, म उही तपाईँहरूको मित्र धनलाल राईको। श्रोता मित्र, आज म तपाईँको बीचमा बाइबल सन्देश लिएर आएको छु। आजको बाइबल सन्देशको शीर्षक रहेको छ, ठिक ठिक वा उचित नियतले न्याय गर। श्रोता मित्र, परमेश्वरका भक्त भएको हैसियतले उहाँको चरित्र वा स्वभावलाई प्रतिबिम्ब गर्न हामीलाई आह्वान गरिएको छ। इसाई हुँ भनेर मुखले दावी गर्ने तर व्यवहारले नदेखाउने इसाईहरूप्रति पावलले आफ्नो पीडा यसरी व्यक्त गर्दछन्, मेरा साना बालकहरू हो, ख्रिस्टको आकार तिमीहरूमा नबनेसम्म म त प्रसव वेदनामा छु। गलाती 4:19। सुरुमा हामीलाई परमेश्वरको स्वरूपमा सृष्टि गरिएको थियो, जुन उत्पत्ति 1:27 वर्णन गरिएको छ। जुन स्वरूप पापले गर्दा पछि छेद विच्छेद भएको थियो, र हामीले यो पनि पढ्यौं जब मोसाले परमेश्वरको शक्ति र राजकीय महिमाको बारेमा चर्चा गर्दा परमेश्वरले घोष लिनुहुन्न, अर्थात् हामीले पापमा नै रहेर धेरै धन सम्पत्ति धर्मको नाउँमा चर्चलाई दिएर चोखो हुने नियत, र उहाँले कमजोर र समाजका पिछडिएको र कुजात भनेर बहिष्कारको मारमा पर्नेहरूप्रति उहाँ संवेदनशील हुनुहुन्छ भनेर उहाँको वर्णन गरेका थिए। यदि परमेश्वरको चरित्र त्यो छ भने त्यो चरित्र हामीले पनि प्रतिबिम्बित गर्नुपर्छ भन्ने परमेश्वरको माग हो। व्यवस्थाको पुस्तकमा रहेका विभिन्न पदहरू हामी हेर्न सक्छौँ, यी सबैमा साझा विषयवस्तु के छ त? व्यवस्था 1:16। त्यस बेला मैले तिमीहरूका न्यायकर्ताहरूलाई यसो भनेर आज्ञा गरेको थिएँ, तिमीहरूका भाइहरूका बीच भएका झगडा सुन र ठिक ठिक न्याय गर, चाहे त्यो झगडा इसरायली भाइहरूको होस् अथवा तिमीहरू मध्ये एकजना र एउटा विदेशीको बीचमा होस्। न्याय भ्रष्ट नगर, पक्षपात नगर, घुस नल्याऊ, किनकि घुसखोरीले समझदारका आँखा बन्द गरिदिन्छ र धर्मी जनको वचन बङ्ग्याइदिन्छ। न्यायलाई पछ्याऊ, न्यायलाई मात्र, ताकि परमप्रभु तिमीहरूका परमेश्वरले दिनुहुने देश अधिकार गरेर तिमीहरू जीवित रहन सक। यहाँ व्यवस्था 24:17 परदेशी र टुक्रा टुरीको न्याय दमन नगर, कुनै विधवाको ओढ्ने धितोमा नल्यो र परदेशी टुक्रा टुरी र विधवाले पाउनु पर्ने न्याय नदिने मानिस श्रापित होस्। तब सबैजनाले भनौँ आमेन। श्रोता मित्र, मानवीय न्यायालयमा कमजोरी, गरिब, पिछडिएका, कुजात भनेर पन्छाइएका जस्ता मानिसहरूले न्याय पाउनु भनेको उखान जस्तो। प्रायः जसो सबै मानवीय अदालतमा न्याय पाउन पैसा, शक्ति र पहुँच वा चिनजानको चलखेल हुन्छ। यस मामिलामा देश, युग, सभ्यता, समाज, संस्कृतिमा कोही पनि अलग छैन। अझ भन्ने हो भने जुनसुकै देशको संविधान वा मुलुकको ऐनमा न्याय र समानताका नीतिहरू कोरिए तापनि वास्तविक तित्व सत्य त कायमै छ। गरिब, कमजोरी, पिछडिएका, कुजात भनेर हेपिएका मानिसहरूले पैसावाल र वा शक्तिवालका पहुँचवालहरूले जस्तो न्याय पाउँदैनन्। यसै कारण पतित मानिसहरूको भन्दा फरक स्वभाव भएको परमेश्वरले माथिका पदहरूमा के भनिरहनु भएको छ सो उल्लेखनीय छ। अरू जहाँ जसले अन्याय, अत्याचार, खुसखोरी, भनसुनको प्रभावमा न्याय गरे तापनि इजरायलीहरूको बीचमा त्यो अनुचित संस्कार हुनुहुँदैन। यदि तिनीहरू परमेश्वरका जनहरू भनेर दावी गर्छन् भने तिनीहरूले संसारमा परमेश्वरको चरित्रको प्रतिनिधित्व गर्नै पर्छ। अहिलेको कानूनमा कोरिएको कथन अनुसार जुन कानूनको सामु सबैजनाले सम्मान न्याय पाउँछ भन्ने अवधारणा पौराणिक इसरायलमा भएको परमेश्वरको चाहना थियो। कतिपय इसायहरूले पनि यो त पुरानो करारको नीति हो भनेर त्यसलाई पन्छाउँदैन भन्न सकिँदैन। परमेश्वरको यो सल्लाह होइन तर आदेश हो। जसरी म तिमीहरूको परमेश्वर पवित्र छु, त्यसरी तिमीहरू पनि पवित्र हो। लेवी 19:2। हो, ती इजरायलीहरूलाई सत्य परमेश्वरको हो सो थाहा थियो, र तिनीहरूले सत्य तरिकाले कसरी आराधना गर्ने सो थाहा थियो, र तिनीहरूलाई भनेको अनुसार ठिक भेटीहरू ल्याएका थिए। यी सबै ठिकै छ, तर यदि तिमीहरूको कमजोर र गरिबहरूलाई दुर्व्यवहार गरियो भने ती सबै धार्मिक क्रियाकलापको औचित्य के छ? इसरायलमै भइरहेको शोषण, गरिब र कमजोरहरूप्रति गरेको अन्याय र आवश्यकता पर्नेहरूबाट आँखा चिम्लिने स्वभावप्रति परमेश्वरको आक्रोश अगमवक्ता तथा बाइबलका लेखकहरूद्वारा उहाँले बारम्बार व्यक्त गर्नुभएको थियो। तपाईँ कसरी पवित्र हुन सक्नुहुन्छ र त्यसै बखत अरूप्रति दुर्व्यवहार गर्नुहुन्छ? तपाईँले धर्मको नाउँमा जतिसुकै कठोर भएर नियमहरू वा विधिहरू पालन गर्नुभयो, तर अरूहरूलाई कुनै कारोबारमा शोषण गर्नुभयो वा अन्याय गर्नुभयो, तपाईँ पवित्र नठरिएको बाइबलले जिकिर गर्दछ। हामीले केही पदहरू हेर्न सक्छौँ। पौराणिक इसरायलमा परमेश्वरले दिनुभएको चेतावनीलाई ती अगमवक्ताहरूले कसरी व्यक्त गरेका थिए? के त्यहाँ व्यक्त गरेका वचनहरू पुरानो करारको भनेर भन्छौने कि हामी ती वचनहरूबाट हामीले सिक्ने, अर्थात् के ती वचनहरू केवल पौराणिक इजरायलहरूको निम्ति मात्रै हो कि हामीलाई पनि हो? हामी हेर्न सक्छौ यहाँ आमोस दुई अध्यायको छ र सात। परमप्रभु यसो भन्नुहुन्छ, इजरायलका तीन पापहरू अथवा चारैवटा पापहरूका कारण म मेरो क्रोध हटाउने छैन। तिनीहरूले धर्मात्मालाई चाँदीमा र दरिद्रहरूलाई एकजोर जुत्तामा बेच्छन्। तिनीहरू गरिबहरूका टाउका माथि भूमिको धुलोमा गरे झैं कुल्चन्छन् र पीडितहरूको न्यायलाई नामान्जुर गर्दछन्। बाबु र छोरो एउटै तरुणी कहाँ गएर मेरो पवित्र नाउँ मिटुलो पार्छन्। यहाँ आमोस चार अध्यायको एकदेखि, हे सामरिया डाँडामा बस्ने बासानका गाई हो, तिमी स्त्रीहरू जो गरिबहरूलाई थिचोमिचो गर्दछौ र दरिद्रहरूलाई पेल्दछौ र आफ्ना लोग्नेहरूलाई भन्दछौ हामीहरूलाई केही पिउनलाई ल्याइदिनुहोस्, तिमीहरू यो वचन सुन। परमप्रभु परमेश्वरले आफ्नो पवित्रताद्वारा यो शपथ खानु भएको छ, हेर समय निश्चय नै आउनेछ जब तिमीहरूलाई अङ्कुशेले र तिमीहरूका बाँकी रहेकाहरूलाई बल्छीले समातेर लगिनेछन्। तिमीहरू हरेकजना पर्खालका धाँधाहरूका बीचबाट भएर सोझै जानेछौ र तिमीहरू हार्मोनतिर फ्याँकिनेछौ, परमप्रभु भन्नुहुन्छ। तिमीहरू कङ्गालीलाई कुल्चन्छौ र अन्न दिन तिनीहरूलाई करकाप गर्दछौ। यसैकारण ढुङ्गाका ठुला ठुला घरहरू तिमीहरूले बनाए तापनि तिमीहरू तिनमा बस्ने छैनौ। तिमीहरूले लहलहाउँदो दाखबारी लगाए पनि तिमीहरूले तिनका दाखमत पिउने छैनौ, किनकि म जान्दछु तिमीहरूका दोषहरू कति धेरै छन् र तिमीहरूका पाप कति ठुला छन्। तिमीहरू धर्मात्माहरूलाई सताउँछौ र घुस लिन्छौ, न्यायालयमा गरिबहरूलाई न्यायदेखि वञ्चित गर्छौ। यसैकारण बुद्धिमान मानिस यस्तो समयमा चुप लागिरहन्छ, किनकि समय खराब छ। भलाइको खोजी गर, खराबीको होइन, र तिमीहरू माचिरह, तब तिमीहरूले भने चाहिँ सर्वशक्तिमान परमप्रभु परमेश्वर तिमीहरूसँग रहनुहुनेछ। खराबीलाई घृणा, भलाइलाई प्रेम गर, न्यायालयमा न्याय कायम राख। सायद सर्वशक्तिमान परमप्रभु परमेश्वरले युसेफका बाँचेकाहरूमाथि कृपा गर्नुहुनेछ। परमप्रभु न्यायालयमा आफ्नो स्थान लिनुहुन्छ, आफ्नो प्रजाको हिसाब गर्नलाई उहाँ उठ्नुहुन्छ। यसै यहाँ तीन अध्यायको तेह्र यहाँ चौधमा पनि भन्छ, आफ्नो प्रजाका धर्म गुरुहरू र शासकहरूका विरुद्धमा परमप्रभुले न्याय गर्नुहुन्छ। यिनै कुराहरू यहाँ भनिएको छ। यो कुरामा तपाईँ र मैले ख्याल गर्नुपर्दछ। यो वचन तपाईँ र मेरो निम्ति हो। हस्त श्रोता मित्र, आजको लागि भएको सन्देश यति नै। अर्को प्रस्तुतिमा पुनः भेट हुने बाचा सहित म उही तपाईँहरूको मित्र धनलाल राई बिदा हुन्छु। हस्त, नमस्ते, जय मसीह।